नेपालकै सर्वोत्कृष्ट सामुदायिक रेडियो विजयएफएमएक्सै 1.6 इन्टरनेट अनलाइनमा www.bjfm.org.np र 101.6 विजयएफएम नामको आधिकारिक फेसबुक पेज मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको बिहान 6:30 बजेको विजय खबरमा अजय पौडेलको नमस्कार। सुरुवातमा प्रमुख खबरका मुख्य शीर्षकहरू। पोखरामा गरिएको कोरोना परीक्षणमा मध्यबिन्दु नगरपालिकाका एकजनामा कोरोना संक्रमण, विस्तृत विवरण आउन बाँकी। हिजो सुनौलमा एकै दिन थप 6 जना कोरोना संक्रमित थपिए। 7 वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा गैंडाकोट 10 का पन्त पक्राउ। 10 दिन म्याद थप गरी अनुसन्धान जारी। गैंडाकोटका युवाहरूद्वारा 10 अर्बको हिसाब किताब माग। नगरभित्र पर्याप्त आइसोलेसन बेडको स्थापना गर्न आग्रह। गैंडाकोट नगरभित्रका क्वारेन्टाइनहरूमा बस्नेको संख्या 75 पुग्यो। गैंडाकोट 5 जना कलेजमा 25 बेडको क्वारेन्टाइन निर्माण। नगरले स्थापना गरेका क्वारेन्टाइनहरूलाई ओडाले निर्माण गरे झैं प्रचार गरेकोमा गैंडाकोट 3 का वडा अध्यक्ष तिवारीको ध्यान आकर्षण। र रजहरको प्राकृतिक चिकित्सालयलाई कोरोना अस्पताल निर्माण गर्न 60 लाख बजेट। लेप्चुलीमा कोरोना संक्रमण फैलिन नदिन पुरै तयारीका काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत भूषालको भनाई। चितवनको माडी हिजोबाट 7 दिनलाई सिल।
के तपाईँको घर, छरछिमेक, आफन्त कसैलाई लागु पदार्थ तथा अल्कोहलको लत बसेको छ?
आउनुहोस्, त्यो लतबाट छुटाउन मद्दत हामी गर्छौँ। लागु पदार्थ तथा अल्कोहलको लत रोग हो, अपराध होइन।
सहयोग गरौ, नयाँ संसार पाऊ।
सम्पर्क नयाँ संसार पुनर्स्थापना केन्द्र, लागु पदार्थ तथा दुर्व्यसनी उपचार केन्द्र, गैंडाकोट 5 नवलपुर। डाइरेक्टर सुदर्शन प्रसाद खरेल। मोबाइल 98264-95453। फोन 078-50-1919।
बाहिर के छ चहल पहल, जान्ने बुझ्ने मन हो। एकै छिन घुमफिर गर्दा तिमलाई चाहिँ के भो, बुढी तिमलाई चाहिँ के भो। कति राम्रो पुरा गर्यो भाडा मैमा झुला, सँग सँगै काम गरे माया हाम्रो बढ्ला, बुढी माया हाम्रो बढ्ला। अनि त
ओइ त कोरोना, अब हाम्रो घरमा कसरी आउँछ हँ? अब त हामी घरमै छौँ।
थप जानकारीको लागि 1115 वा 1133 सम्पर्क गर्नुहोला।
नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, USAID तथा युनिसेफद्वारा जनहितमा जारी सन्देश।
विजय खबरमा अब खबर विस्तारमा। सुरुवातमा नवलपुरमा 1 जना कोरोना संक्रमित थपिनु भएको छ। यसैसँग सम्बन्धित समाचारबाट, गण्डकी प्रदेशको पोखरामा गरिएको कोरोना परीक्षणमा नवलपुरको मध्यबिन्दु नगरपालिकाका 1 जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ। अहिले केही बेर अगाडि फेसबुकमा अडियो लाइभ भिडियो लाइभ गर्दै स्वास्थ्य निर्देशनालय पोखराले नवलपुरका 1 जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो र गण्डकी प्रदेशमा अन्य जिल्लाहरूमा पनि कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ र विस्तृत विवरण केही बेरमा सार्वजनिक गरिने पनि स्वास्थ्य निर्देशनालयले जानकारी दिएको हो। नवलपुरमा संक्रमण देखिएका ती व्यक्ति मध्यबिन्दु नगरपालिकाका 17 वर्षका पुरुष भएको पनि जानकारी दिएको छ भने गण्डकी प्रदेशमा सबै पुरुषहरूमा कोरोना संक्रमण देखिएको पनि स्वास्थ्य निर्देशनालयले जानकारी दिएको हो। यसैबीच यता पश्चिम नवलपरासीको सुनौलमा पनि 6 जनामा हिजो कोरोना संक्रमण पुष्टि भएको छ। धुलिखेल अस्पतालमा भएको PCR परीक्षणको क्रममा 6 जनामा संक्रमण पुष्टि भएको सुनवल नगरपालिकाका मेयर भीमबहादुर थापाले जानकारी दिनुभएको छ। मेयर थापाका अनुसार संक्रमित सबै पुरुष रहेको पनि जानकारी दिएको छ। संक्रमित सुनवलको वडा नम्बर 13 का 22 र 28 वर्षका 2 जना रहेका छन् भने वडा नम्बर 12 का 39 वर्षका 1 जना, वडा नम्बर 9 का 22 वर्षका 1 जना, वडा नम्बर 4 का 45 वर्षका 1 जना रहेको जानकारी दिएको छ। उनीहरू सबै भारतबाट आएका हुन् र हिजो नवलपुर जिल्लाबाट 183 जनाको श्राप सङ्कलन गरिएको पनि नवलपुर जिल्लाले दिएको जानकारी दिएको छ। देवचुरीमा 52 जनाको, कावसतीमा 59 जनाको र मध्यबिन्दुमा 72 जनाको श्राप सङ्कलन गरिएको स्वास्थ्य निर्देश स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव प्रसाद चापागाईले जानकारी दिनुभएको छ। जिल्लामा भारतबाट हालसम्म 1594 जना आउनु भएको पनि उहाँले जानकारी दिनुभएको छ। हालमा सम्म जिल्लामा 37 जनामा कोरोना संक्रमित हिजो थपिए देखिएकोमा आज एकजना गर्दा 38 जनामा कोरोना संक्रमित देखिएको पनि जानकारी दिइएको छ। आफ्नै घरमा आश्रय दिएर बस्दै आएकी 7 वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। गैंडाकोट वडा नम्बर 10 पितौजी बस्दै आएका 28 वर्षीय इन्द्र पन्तलाई इलाका प्रहरी कार्यालय गैंडाकोटले पक्राउ गरी 10 दिनको म्याद थप गरी घटनाका विषयमा थप अनुसन्धान गरिरहेको जानकारी दिइएको छ। पक्राउ गरी म्याद थपका लागि हिजो नै अदालत पठाइएको छ। घटना अस्ति साँझ 6 बजेतिर घटेको र स्थानीयहरूले खबर गरेपछि बेल्डिया प्रहरीले पीडकलाई होल्ड गरेर राख्दा इलाका प्रहरी कार्यालय चन्द्रका प्रमुख चन्द्रबहादुर थापा घटनास्थल पुगेर पन्तलाई पक्राउ गर्नुभएको थियो। प्रहरीका अनुसार बालिकाको मामा घर पितौजी हो। आमा अर्कैसँग बिहे गरेर गएपछि बुबाले बालिकालाई मामा घरमा बस्ने गरी त्यहाँ ल्याउनु भएको थियो। छिमेकमा रहेको गैंडाकोट वडा नम्बर 10 ती पन्तले आश्रय दिएपछि उनीहरू त्यहाँ बस्दै आएका थिए। आफ्नै घरमा बालिका र बुवालाई आश्रय दिँदै आएका पन्तले मादक पदार्थ सेवन गरेर पश्चात बलात्कार गरेको जनाइएको छ। पन्तको घर पनि समुदायका व्यक्तिहरूको पहलमा बनाइएको र त्यही घरमा पन्तले ती बुबा छोरीलाई आश्रय दिँदै आएका थिए। पन्तसहित 3 जना विपन्न रहेको र सबैजना एउटै कोठामा सुत्ने गर्दथे। पीडक पन्तले श्रीमती माइत भएको जनाउँदै आएका छन्। बालिकाको स्वास्थ्य परीक्षण भइरहेको छ र जाहेरी पनि परिसकेको र थप अनुसन्धान पश्चात कानुन बमोजिम कारवाही हुने पनि थापाले जानकारी दिनुभएको छ। गैंडाकोटका युवाहरूले कोरोना महामारी नियन्त्रणमा सरकार असफल भएको भन्दै 10 अर्बको विवरण माग गरेका छन्। केपी ओली नेतृत्वको बलियो सरकार हुँदा पनि महामारी नियन्त्रणमा नभई भ्रष्टाचारमा लिप्त देखिएको भन्दै यहाँका युवाहरूले विनोद जनाएका हुन्। मानिसको मृत्यु भएपछि पीसीआर परीक्षण गर्ने, उचित उपचार अभावमा क्वारेन्टाइनमै नेपालीहरूको मृत्यु हुने, परीक्षणको दायरा बढाउन छाडेर राष्ट्रपतिलाई कार्पेट खरिदमा व्यस्त हुने भन्दै सरकारको यहाँका युवाहरूले विरोध गरेका हुन्। नगरपालिका अगाडिको चौतारामा प्लेकार्डसहित नारा लगाएका उनीहरूले जनताको जिउ जोगाइदिन पनि माग गरेका छन्। गत जेठ 21 गते कोरोना नियन्त्रण तथा रोकथामका लागि हालसम्म 9 अर्ब 87 करोड रुपियाँ खर्च भएको सरकारले जनाएपछि यसको व्यापक विरोध भइरहेको छ। क्वारेन्टाइनमा रहनेले सिटामोल समेत नपाउने तर कोरोना नियन्त्रणमा यति ठूलो रकम केमा खर्च भयो भन्ने हिसाब चाहिने युवा गोकुल सापकोटाको माग रहेको छ। विरोध कार्यक्रममा बोल्दै युवा गोकुल सापकोटाले गैंडाकोटका कोरोना संक्रमित व्यक्तिले भेन्टिलेटर नपाई मृत्यु हुन पर्यो, आइसोलेसन नपाएर उपचारबाट वञ्चित हुने अवस्था नआओस् भन्दै स्थानीय सरकारको ध्यान आकर्षण पनि गराउनु भएको थियो। नगरभित्र पर्याप्त आइसोलेसन बेड र भेन्टिलेटर सहितको व्यवस्था खोइ भन्दै जनताले कर तिर्ने तर उपचार नपाउने व्यवस्था नपाउने अवस्था नल्याउन जनप्रतिनिधिहरूको ध्यान आकर्षण सापकोटाले गराउनु भएको छ। सरकारले गरेका खर्चहरू पारदर्शी नभएको, सँगसँगै क्वारेन्टाइन व्यवस्थापनमा नसुध्रिएको र सीमा निर्धारणमा सरकार कमजोर देखिएका आदि कारण सरकारलाई सचिन प्रदर्शन गरेको जानकारी दिनुभएको छ। कार्यक्रममा अन्य विभिन्न युवाहरूको सहभागिता रहेको थियो। गैंडाकोट नगरपालिका वडा नम्बर 5 रहेको जनक कलेजमा 25 बेडको क्वारेन्टाइन बनाइएको छ। वडा अध्यक्ष नवराज कण्डेलका अनुसार तत्कालका लागि नगरभित्रै सबैभन्दा धेरै बेड रहेको क्वारेन्टाइन बनाइएको विजय एफएमलाई जानकारी दिनुभएको छ। वडा अध्यक्ष कण्डेलसहित वडा जनप्रतिनिधिहरू हरिप्रसाद ढकाल, नगर स्तरीय क्वारेन्टाइन व्यवस्थापन समितिका अध्यक्ष गोविन्द सुवेदी, इलाका प्रहरी कार्यालयका जयराम पौडेल, विभिन्न सामाजिक क्षेत्रका व्यक्तिहरू बलराम चालिसे, चोडामणि कण्डेल, चेतनाथ भूषाल, विष्णुप्रसाद सापकोटा लगायतको उपस्थिति रहेको थियो। साथै त्यहाँ स्थापना भएको क्वारेन्टाइनलाई थप व्यवस्थित बनाउन बलराम चालिसेको नेतृत्वमा 9 सदस्यीय जनक कलेज क्वारेन्टाइन व्यवस्थापन उपसमिति पनि गठन गरिएको छ। सदस्यहरूमा ओमनाथ नेउपाने, अनिल हरिप्रसाद ढकाल, चेतनाथ भूषाल, गोविन्द पौडेल, अर्जुन पोखरेल र जनक पौडेल, ख्याम पराजुली र गणेश पौडेल रहनु भएको पनि जानकारी गराइएको छ। र यता गैंडाकोट वडा नम्बर 3 वडा अध्यक्ष शिवकान्त तिवारीले भने हाल गैंडाकोटमा निर्माण गरिएका क्वारेन्टाइनहरू नगर स्तरीय भएको र भौगोलिक विकटता र स्वास्थ्यको हिस्ट्रीले गर्दा वडा नम्बर 3 र 18 स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरूको आवागमनमा समस्या हुने भएकाले वडा नम्बर 3 र 18 क्वारेन्टाइन निर्माण नगरिएको बताउनु भएको छ। यद्यपि बर्खाको समयमा बाटोको समस्याका कारणले त्यहाँ क्वारेन्टाइन निर्माण नगरिएको तर अन्य वडाहरूले नगरले स्थापना गरेको क्वारेन्टाइनलाई आफ्नो वडाले मात्रै निर्माण गरेको झैँ प्रचार प्रसार गरिएकोमा आपत्ति जनाउनु भएको छ। हिजो सामाजिक सञ्जालमा उहाँले एक स्टार्टअप पोस्ट गर्दै निर्माण भएका क्वारेन्टाइनहरू वडाले नै निर्माण गरे जस्तो प्रचार गरी गैँडाकोट वडा नम्बर 3 र 18 वडाहरूलाई उपेक्षा गरेको र त्यहाँका बासिन्दाहरू आउँदा राख्न नमान्ने गरेको कुरामा आफ्नो गम्भीर ध्यानाकर्षण भएको उहाँको गुनासो रहेको छ। यस विषयमा हामी थप कुराकानी गर्नका लागि सेवाकान्त तिवारीजीलाई एकैछिनमा टेलिफोन लाइनमा ल्याउनेछौँ। र यसैबीच यता गैँडाकोट नगरपालिकामा रहेका विभिन्न क्वारेन्टाइनहरूमा अहिले 75 रहनु भएको छ। इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख इन्सपेक्टर चन्द्रबहादुर थापाले दिएको जानकारी अनुसार पछिल्लो समय 2 थपिनु भएको छ। अहिले लक्ष्मीमावी गैँडाकोटमा 15 17 जनशक्ति आधारभूत विद्यालयमा 7 पितौजीघाट स्थित कवर्ड हलमा 8 नारायणी माविमा 13 नेपाल राष्ट्रिय शमशेर माविमा 14 एसपिएम कलेजमा 16 सहित 75 रहनु भएको छ, जसमा 3 महिला पनि रहनु भएको छ। लामो समयको लकडाउनपछि सरकारले लकडाउन खुकुलो पार्ने योजना बनाएको छ। मन्त्री परिषदको पछिल्लो समय बसेको बैठकले लकडाउन खुकुलो पार्ने 21 योजना सार्वजनिक गरेको छ। त्यसलाई आजदेखि उपत्यकाभित्र र अन्य जिल्लाभित्र निजी सवारी साधन जोर बिजोर प्रणालीमा चलाउन पाइने भएको छ। तर सार्वजनिक यातायातका सवारी साधन आन्तरिक तथा बाह्य हवाई सेवा अहिले पनि बन्द रहनेछन्। यस्तै पसल र डिपार्टमेन्टल स्टोरहरू खोल्न पाइनेछ तर सपिङ मलहरू भने खुला हुने छैनन्। रेस्टुरेन्टहरू प्याकिङ र टेक अवे सेवा दिने गरी खुला गर्न सकिनेछ भने क्वारेन्टाइन बनाइएका बाहेकका होटलहरू बन्द रहनेछन्। सबै सरकारी निजी र वित्तीय संस्थाहरूका कार्यालयहरू खुल्नेछन् भने तर बिहान 8 दिउँसो 1 र दिउँसो 1 साँझ 6 सिफ्टमा 2 ती संस्थाहरू पनि सञ्चालन गर्नुपर्ने भएको छ। विद्यालय र शैक्षिक संस्थाहरू भने बन्द रहनेछन्। सभा समारोह प्रदर्शन गर्न पाइने छैन भने सिनेमा हल, डान्स बार, पुस्तकालय, सङ्ग्रहालय, समूहमा खेलिने खेल, स्विमिङ पुलहरू पनि खुल्ला हुने छैनन्। सरकारले तोकेका 20 अरू अन्तर्राष्ट्रिय नाका पनि बन्द रहने सरकारले बताएको छ। चितवनको भरतपुर स्थित 24 हिजो बिहान केही युवाहरू स्वतस्फूर्त रूपमा सडकमा उत्रिएका थिए। उनीहरू हातमा प्लेकार्ड सहित उत्रिएका थिए। ती प्लेकार्डहरूमा विभिन्न नारा लेखिएको थियो। उनीहरूले राष्ट्रिय झण्डा र गीत बजाउँदै विभिन्न नारा लेखेका प्लेकार्डहरू बोकेर युवाहरूले सरकारलाई खबरदारी गरेका थिए। कोरोना भाइरस महामारीपछि सरकारले लकडाउन गरेको लामो समय बितिसक्दा पनि सरकारले गरेको कामको प्रभावकारितामाथि युवाहरूले प्रश्न जनाएका हुन्। सो प्रदर्शनमा युवाहरू स्वतस्फूर्त रूपमा सहभागी हुँदै कोरोना परीक्षणमा 100% PCR लागू गर, किट किन्ने हो कार्पेट होइन, 10 अर्ब खोई कर केका लागि लेखेका प्लेकार्डहरू बोकेका युवाहरूले शान्तिपूर्ण प्रदर्शन गरेका हुन्। प्रदर्शनमा उत्रिएकाले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए। विजय खबरमा हामीसँग यति बेला गैँडाकोट वडा नम्बर 3 वडाध्यक्ष शिवकान्त तिवारी प्रत्यक्ष रूपमा टेलिफोन लाइनमा हुनुहुन्छ। विशेष गरी गैँडाकोटका विभिन्न ठाउँहरूमा निर्माण गरिएका क्वारेन्टाइनहरूमा गैँडाकोट वडा नम्बर 3 र 18 व्यक्तिहरूलाई आउँदा राम्रोसँग राख्न नमानिएको गुनासो हिजो उहाँले सामाजिक सञ्जालमा पोस्ट गर्नुभएको थियो र यो विषयमा खास समस्या के हो भन्ने विषयमा हामीले कुराकानी गर्नको लागि यति बेला गैँडाकोट वडा नम्बर 3 वडाध्यक्ष शिवकान्त तिवारीजीलाई प्रत्यक्ष रूपमा टेलिफोन लाइनमा ल्याएका छौँ। शिवकान्त तिवारीज्यू नमस्कार, स्वागत छ यहाँलाई विजय एफएममा। वास्तविक समस्या चाहिँ के हो, थोरै जानकारी गराइदिनुहोस् न।
यस्तो छ, अहिले नगरमा जति नै क्वारेन्टाइनहरू बनाएका छन् ती सबै नगर स्तरीय क्वारेन्टाइन हुन्, त्यो हामी सबैले बुझ्नुपर्ने कुरा र हामी सबै प्रत्येक वार्डमा बनाउनको लागि पनि नगरको स्रोत र साधनले समस्या हुने र अलिक भौगोलिक दृष्टिले पनि 3 र 18 स्वास्थ्य कर्मीकै आह्वानमा त्यहाँ चाहिँ नराखौँ, अहिले सकभर तलकै क्वारेन्टाइनमा ठेक्ने अवस्थासम्म त्यहाँ राख्यो भने भोलि हामीहरूलाई त्यहाँ चेक गर्न जान पनि गाह्रो, सुरक्षाको हिसाबले पनि गाह्रो, बर्खामको बाटो छ, अहिलेपछि पनि भाइ हिँड्न गाह्रो हुने अवस्थामा बर्खामा पानी पर्दाखेरि माथि जान सकिन्न, तलै व्यवस्था हुँदासम्म तलका विभिन्न ठाउँका क्वारेन्टाइन निर्माण हुँदासम्म तलै राख्ने, अहिले चाहिँ माथि नबनाउनुहोस् भनेर चाहिँ त्यो आग्रह नगरेको, केही साथीहरू चाहिँ कस्तो व्यवहार गर्न थाल्छ भने 3 र 18 बनाउन नसकेको, 3 र 18 राख्न नचाहेको, आफ्नो वडावासीले आफैले लान नसक्यो भने जस्तो अलिक कहीँ कतै तब्कामा त्यस्ता कुरा गर्ने र हाम्रा आउने वडावासीहरूलाई पनि अलिकति आफ्नै वार्डमा गए हुन्थ्यो, आफ्नै वार्डमा बनाउन सकेन त भनेर त्यो खालको आउने वडावासीहरूलाई जो क्वारेन्टाइन विभिन्न वार्डका क्वारेन्टाइनमा बसेका छन् त्यसलाई अलिकति अपवाह फैलाउने किसिमको कुराहरू मैले बुझ्न र सुन्नमा आएँ, त्यसले त्यो कुराले चाहिँ अलिकति दुःख लाग्यो हुनाले र यी बनेका सबै क्वारेन्टाइनहरू नगरिसके नगरले चाह्यो भने अब 18 नम्बरको मान्छेलाई 3 नम्बर लगाएर राख्न नि सक्छ, 3 को मान्छेलाई 1 नम्बर लगाएर राख्न नि सक्छ, 1 को मान्छे 3 नम्बर जान नि सक्छ भन्ने विषयको जानकारी गराउनको लागि
तपाईँले यो स्ट्याटस लेखिसकेपछि नगरसँग चाहिँ कुराकानी गर्नुभएको छ कि छैन नगर प्रमुख ज्यूसँग चाहिँ?
होइन, हिजो म नगर स्तरीय क्वान्टाम व्यवस्थापन समितिका अध्यक्ष गोविन्दजी सामेर सल्लाह नि भएको थियो, उहाँले होइन त्यो हामीहरूले व्यवस्थापन गर्ने हो, हामी आएका मान्छेहरू जहाँ छन् अब एक दिन आएको मान्छेलाई एउटा क्वान्टाममा अर्को दिन आएको अर्को ठाउँमा राख्ने यस्तो शान्तिले कुरा नगर्नु, अब हामीहरूबाट त्यो त्यस्तो भएको छैन, केही साथीहरू नबुझेका साथीहरूले गर्छन्। अब हिजो पनि गोविन्दजीले के जस्तो भन्नुभयो भने एकजनालाई कुनै वार्डको क्वान्टाम राख्नलाई झारिसकेको र त्यहाँ झार्दा मान्छे झार्दाखेरि म यो हाम्रो वार्डको मान्छे होइन म राख्दिनँ भनेर पुनः फेरि गोविन्दजीले अर्को गाडीमा चढाएर फेरि अर्को वार्डमा लिएर गएको घटना पनि सुनाउनु भयो, त्यसले चाहिँ अलिकति दुःख लगाएर भोलि हाम्रो वडावासीमा पनि त्यही अवस्था आउन सक्ने हो कि भन्ने सचेत गराउनलाई।
हुन्छ, धेरै धन्यवाद वडा अध्यक्षज्यू यो जानकारीको लागि है। उहाँ हुनुहुन्थ्यो गैंडाकोट वडा नम्बर 3 का वडा अध्यक्ष शिवकान्त तिवारी, उहाँसँगको कुराकानीसँगै अब बाँकी खबर। देवचुली नगरपालिकाको रजहरमा अवस्थित प्राकृतिक चिकित्सालयलाई नवलपुर जिल्लाकै एकमात्र कोरोना अस्थायी अस्पताल निर्माण गर्न 60 लाख बजेट जुटेको छ। प्रतिबद्धता व्यक्त भएको उक्त रकम केही दिनमा नै खातामा जम्मा हुने भएको छ। पछिल्लो समय जिल्ला समन्वय समितिका प्रमुख चेसराम आले, प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेसहित 8 वटै स्थानीय तहका नगर प्रमुख, गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, चिकित्सक, स्वास्थ्यकर्मी सहितको बैठकले आवश्यक पूर्वाधारको विकास सहित सेवा सुविधा पनि उपलब्ध गराउने निर्णय भएको देवचुरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भूषालले जानकारी दिनुभएको छ। बिजेएफएमको कार्यक्रम आजको सवालमा हिजो बिहान कुराकानी गर्दै उहाँले आइसोलेसन अस्पताल निर्माण गर्ने कार्य अनुसार अहिले प्रदेश र केन्द्र सरकारसँग पनि बजेट माग गरेको जानकारी दिनुभएको छ। तत्काललाई 100 बेड तयार पारिएको छ। जिल्लाका 4 गाउँपालिकाले 7 लाखका दरले र 4 नगरपालिकाले 8 लाखका दरले रुपियाँ तत्काल सहयोग गर्ने निर्णय भएको ले अब बजेटमा समस्या नहुने भूषालले बताउनु भएको छ। साथै गण्डकी प्रदेशबाट देवचुली नगरको खातामा प्राप्त 10 लाख पनि सोही अस्पताल निर्माणका लागि उपलब्ध गराउने उहाँले बताउनुभयो। आजसम्म 25 जना कोरोना संक्रमितको उपचार जारी रहेको प्राकृतिक चिकित्सालयमा थप व्यवस्थित गराउनका लागि 2 गेट निर्माणको काम सुरु भएको पनि उहाँले जानकारी दिनुभएको छ। एउटा गेटबाट संक्रमित र अर्को गेटबाट चिकित्सक स्वास्थ्यकर्मी प्रवेश गर्न मिल्ने गरी गेट निर्माण गरिने पनि उहाँले बताउनु भएको छ।
हामीले प्रदेश र केन्द्र सरकारसँग पनि यो एउटा अस्पताल हो, नयाँ किसिमको अस्पताल हो, नयाँ यो अस्थायी कोभिड-19 अस्थायी अस्पताल भनेका छौँ, त्यसको लागि सहयोग गर्न अनुरोध गरेका छौँ। प्रदेश सरकारबाट 10 लाख रुपियाँ प्राप्त भएको छ हाम्रो देवचुली नगरपालिकाको खातामा, त्यो हामी ट्रान्सफर गर्छौँ। त्यस गरी प्रत्येक पालिकाले, गाउँपालिकाले 7 लाख र नगरपालिकाले 8 लाखको दरले त्यो प्राकृतिक चिकित्सालयको खातामा जम्मा गर्ने भनेर निर्णय भएको छ। यसरी हाम्रो हिजो नै 60 लाख रुपियाँ प्रतिबद्धता भएको छ र 2-3 दिनभित्र त्यो खातामा पैसा जम्मा हुन्छ।
ठामा सिसिटिभी जोडिएको र प्राकृतिक विधिबाट उपचार जारी रहेको पनि उहाँको भनाइरहेको छ। जिल्ला अस्पतालका अध्यक्षको संयोजकत्वमा स्वास्थ्य सम्बन्धी समिति, आफ्नै संयोजकत्वमा 5 सदस्यीय समग्र व्यवस्थापन समिति गठन भई काम सुरु भएको भूषालले बताउनुभयो।
अब एउटा 5 सदस्यीय समग्र व्यवस्थापन गर्ने समिति भनेको छ, यसले चाहिँ हिजैदेखि काम सुरु गरेको छ र हामीले चाहिँ त्यसलाई अलिकति यो क्वारेन्टाइन स्थल र प्राकृतिक चिकित्सालयको अरू क्षेत्र छुट्याउनलाई आजदेखि त्यसलाई अलिकति जाली लगाएर घेरा बनाउँदैछौँ। अरू चाहिँ गेटहरू नयाँ बनाउँदैछौँ, 2 मिटर लाने र हामी अरू मानिसहरू जाने र त्यहाँका जनशक्तिलाई हामीले उपयोग गरेर खाना लगायतको, त्यहाँको सरसफाइ लगायतको कामहरू त्यही प्राकृतिक चिकित्सालयको कर्मचारीहरू प्रयोग गर्दैछौँ।
आफ्नो समितिले जनशक्ति व्यवस्थापन, खरिद, भौतिक निर्माण लगायतका काम गर्ने र आइसोलेसनमा खटिने स्वास्थ्यकर्मीहरूलाई, एम्बुलेन्स चालकहरूलाई पनि र नेपाल सरकारले दिएको सेवा सुविधा उपलब्ध गराउने गरी काम सुरु भएको भूषालले बताउनु भएको छ।
र त्यहाँ काम गर्ने कर्मचारीहरू जो यो आइसोलेसनमा काम गर्नुहुन्छ, यो आइसोलेसन हस्पिटल भनेका छौँ, त्यहाँ काम गर्नुहुन्छ, उहाँहरूलाई नेपाल सरकारले स्वास्थ्य कर्मीलाई उपलब्ध गराए सरहको सुविधा हाम्रो यही कोषबाट उपलब्ध गराउने भन्ने पनि निर्णय भएको छ। एम्बुलेन्स लगायत का जो ड्राइभरहरू, एम्बुलेन्स चालकहरूलाई पनि हामीले चाहिँ अब नेपाल सरकारको नीति अनुसारै सम्बोधन गर्ने भनेका छौँ। यसरी यो अस्पतालमा जुन आर्थिक अभावले अगाडि बढ्न सकेन भन्ने कुरा आएको छ, त्यो आजको मितिबाट समाप्त भएको छ।
अब आर्थिक अभाव नरहेको र छिट्टै 400 बेडसम्मको आइसोलेसन विस्तार गर्ने उहाँले योजना सुनाउनुभयो। त्यस्तै संक्रमित बढ्न सक्ने आकलन गरी राम्रा र धेरै टोयलेट भएका विद्यालयमा पनि तयार गरिने गरी 600-700 बेड तयार गर्न आफूहरू लागि परेको भूषालको भनाइरहेको छ। भारतबाट आउनेहरूको संख्या घटे पनि अन्य देशबाट आउनेहरूलाई व्यवस्थित गर्न आफूहरू तयार रहेको बताउँदै कोरोनाका लक्षण नदेखिएका बिरामीहरूलाई रजहरमा र जटिल अवस्था आए भरतपुरको कोरोना अस्थायी अस्पतालमा उपचार गरिने पनि उहाँको भनाइरहेको छ। चितवनको माडी नगर स्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले हिजोदेखि सात दिनसम्मका लागि माडी नगर क्षेत्र सिल गर्ने निर्णय गरेको छ। यस अवधिमा माडी नगर क्षेत्रमा प्रवेश र माडीबाट बाहिरिन पूर्ण रूपमा बन्देज रहनेछ। अस्पतालले रिफर वा डिस्चार्ज गरेका बिरामीहरू तथा मृतकका नजिकका परिवारका सदस्यहरू बाहेक अरूलाई माडी बाहिरिन तथा भित्रिन बन्देज रहने माडी नगरपालिकाका नगर प्रमुख तथा समन्वय समितिका संयोजक ठाकुर प्रसाद ढकालले जानकारी दिनुभएको छ। यता माडीको क्वारेन्टाइन सेन्टरहरूलाई स्थानीयवासी समूह एवं सङ्घ संस्थाबाट सहयोग प्रदान हुने क्रम निरन्तर जारी रहेको छ। पछिल्लो 24 घण्टाभित्र माडीको बसन्तपुर स्थित माडी मावि क्वारेन्टाइनको सहयोगार्थ सोही विद्यालयबाट विक्रमसम्म 2057 एसएलसी उत्तीर्ण गरेका ब्याचले पूर्व विद्यार्थीहरूले 6,000 रुपियाँ बराबरको खाद्य सामग्री प्रदान गरेका छन्। त्यसै गरी बसन्तपुर बजारका व्यवसायीहरू नारायण प्रसाद भट्टराई चन्द्र सुवेदीले खाद्यान्न तथा स्थानीय कृषकहरू सुशीला श्रेष्ठ बुद्धिराम महतो शुक्र राज महतो गुणराज महतो र बुद्धिराम महतोले हरियो तरकारीहरू प्रदान गर्नुभएको क्वारेन्टाइनको व्यवस्थापनमा खटिनुभएका बसन्तपुर युनाइटेड क्लबका अध्यक्ष नवीन बस्यालले जानकारी दिनुभएको छ। त्यसै गरी यस अवधिमा माडीको अर्को क्वारेन्टाइन सेन्टर दिवाकर स्मृति विद्यालय रमाइलो डाँडाका लागि पनि ग्लोबल आइएमई ब्याङ्क माडी शाखाका कर्मचारी अशोक रिमालबाट 54 पिस कपडा धुने साबुन र राधापुर निवासी सरस्वती भूषालबाट 10 केजी मासु उपलब्ध भएको वडा अध्यक्ष राम बन्धु पोखरेलले जानकारी दिनुभएको छ। अन्य क्वारेन्टाइनहरूमा पनि स्थानीयवासीहरूले सफलतापूर्वक सहयोग गरेको र सक्रियताका साथ आफूहरू सहयोग गर्न तयार रहेको स्थानीयवासीहरूले बताएको पनि सम्बन्धित वडा स्तरीय विपद व्यवस्थापन समितिहरूले जानकारी दिएका छन्। संसद सचिवालयले चितवन क्षेत्र नम्बर 2 निर्वाचित सांसद कृष्ण भक्त पोखरेलले घर भाडा नलिएको प्रश्न पारेको छ। संसद सचिवालयका आर्थिक प्रशासन शाखाका प्रमुख लेखा नियन्त्रक बसन्तराज सिगदेलले 2075 असोज महिनादेखि पोखरेलले घर भाडा नलिएको प्रश्न पार्नुभएको हो। सङ्घीय संसदको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐनको दफा 6 उपदफा 1 बमोजिम सांसद पोखरेलले घर मर्मत तथा सम्भारका लागि घर भाडाको आधा रकम 12,804 रुपियाँ मात्र लिँदै आउने गरेको संसद सचिवालयको पत्रमा उल्लेख रहेको छ। सो ऐनमा उपत्यकाभित्र घर हुने सांसदहरूले घर भाडा बापतको रकम लिन नपाउने तर घर मर्मत तथा सम्भारका लागि त्यसको आधा रकम लिन पाउने उल्लेख रहेको छ। लकडाउन सुरु भएसँगै रोकिन पुगेको माडीको हुलाकी सडक कालोपत्री परियोजना 3 बित्न लाग्दा पनि सुचारू हुन सकेको छैन। बनकट्टादेखि देवेन्द्रपुरसम्मको 15.2 किलोमिटर बाटो कालोपत्रीको लागि सब बेस र बेस निर्माण कार्य जारी रहँदा लकडाउन लागू भएसँगै गत चैत 2 साताबाट निर्माण कार्य बन्द रहेको छ। निर्माण मजदुर एवं प्राविधिकहरू घरभित्रै रहनु परेको अवस्थाका कारण सडकमा काम गर्न नसकिने भन्दै ठेकदार पक्ष आशिष निर्माण सेवाले निर्माण साधनहरू माडीमा नै थन्काएर काम रोकेको छ। यसैबीच त गैंडाकोट नगरपालिका वडा नम्बर 3 एक पुरुष पछिल्लो समय सम्पर्कविहीन हुनुभएको छ। गैंडाकोट 3 48 वर्षीय शेर बहादुर थापा गर्जा सम्पर्कविहीन भएको परिवारहरूले बताउनु भएको छ। बुधबार बिहान 6 घाँस काट्न भनी घरबाट निस्केको र हालसम्म पनि सम्पर्कमा नआएकोले उहाँहरूलाई देख्नुहुनेले नजिकको प्रहरी चौकीमा सम्पर्क गरिदिन पनि आग्रह गर्नुभएको छ। यसैबीच त पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिका वडा नम्बर 4 पर्दाघाटमा हिजो ट्र्याक्टर दुर्घटना हुँदा ट्र्याक्टर चालकको मृत्यु भएको छ। दुर्घटना भएपछि गम्भीर अवस्थामा रहेका चालकलाई प्रहरीले पृथ्वी चन्द्र अस्पताल पठाइएपछि अस्पतालले मृत घोषणा गरेको सरावाल गाउँपालिका वडा नम्बर 7 वडा अध्यक्ष हेयात खा धुनियाले जानकारी दिनुभएको छ। उता पूर्वी नवलप्रासीमा खोलामा ढुङ्गा चढ्ने प्रयास गरिएको अवस्थामा एउटा ट्र्याक्टरलाई खोलामा आएको बाढीले बगाएको छ। बिहिबार बिहान ओप्सीकोट 3 गिरुबारी खोलामा अवैध रूपमा ढुङ्गा निकासी गर्न जाँदा खोलामा 81 आएको बाढीले लु 3T3297 नम्बरको ट्र्याक्टर बगाएको हो। मजदुर भने भागेर बाँच्न सफल भएको स्थानीयहरूले बताएका छन्। ट्र्याक्टरलाई 150 मिटर तल बगाएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन्। मारवाडी युवा मञ्च परासीले हिजो रामग्राम नगरपालिका र पत्रकार महासङ्घ पश्चिम नवलपरासीलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने होमियोप्याथिक औषधि प्रदान गरेको छ। हिजो रामग्राम नगरपालिकाका मेयर नरेन्द्र कुमार गुप्ता र पत्रकार महासङ्घ पश्चिम नवलपरासीका अध्यक्ष हरि शर्मालाई औषधि प्रदान गरिएको हो। कोरोना भाइरस COVID-19 संक्रमण बढिरहेको समयमा रोग प्रतिरोधात्मक क्षमता बढाउन जरुरी भएको कारण सामाजिक उत्तरदायित्व वहन गर्दै नगरपालिका र पत्रकारहरूलाई औषधि उपलब्ध गराइएको मञ्चका उपाध्यक्ष धीरज कुमार अग्रवालले जानकारी दिनुभएको छ। यिनै खबरहरूसँगै हामी विजय खबरको अन्त्यमा आइसकेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य शीर्षकहरू। नवलपुरमा पछिल्लो समय एकजनामा कोरोना संक्रमण पुष्टि, संक्रमित व्यक्ति मध्यबिन्दुका रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको भनाई। सुनवलमा हिजो एकै दिन थप 6 जनामा कोरोना संक्रमण। 7 वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा गैंडाकोट 10 का पन्त पक्राउ। 10 दिन म्याद थप गरी अनुसन्धान जारी। गैंडाकोटका युवाहरूद्वारा 10 अर्बको हिसाब किताब माग। नगरभित्र पर्याप्त आइसोलेसन बेडको स्थापना गर्न आग्रह। गैंडाकोट नगरभित्रका क्वारेन्टाइनहरूमा बस्नेको संख्या 75 पुग्यो। गैंडाकोट 5 जनक कलेजमा 25 बेडको क्वारेन्टाइन निर्माण। नगरले स्थापना गरेका क्वारेन्टाइनहरूलाई ओडाले निर्माण गरिदिने प्रचार गरेकोमा गैंडाकोट 3 का वडा अध्यक्ष तिवारीको ध्यान आकर्षण। र रजहरको प्राकृतिक चिकित्सालयलाई कोरोना अस्पताल निर्माण गर्न 60 लाख बजेट। देवचुलीमा कोरोना संक्रमण फैलिन नदिन पुरै तयारीको काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत भूषालको भनाई। चितवनको माडी हिजोबाट 7 दिनलाई सिल। अवस्था नेपालकै सर्वोत्कृष्ट सामुदायिक रेडियो विजय एफएम 101.6 मेगाहर्ज, इन्टरनेट अनलाइनमा www.vijayfm.org.np र 101.6 विजय एफएम नामको आधिकारिक फेसबुक पेज मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको बिहान 6:30 बजेको विजय खबर सकियो। प्राविधिक मित्र राजेन्द्र श्रेष्ठलाई धन्यवाद। अजय पौडेल बिदा हुन्छु। नमस्कार।